उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रममा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा आजदेखि हामीले अर्को एउटा नयाँ उपन्यास लिएर आएका छौ। डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठी हामीले आजदेखि वाचन गर्ने उपन्यास हो। एउटा प्रेम पत्रमै टुंगिएको यो लघु उपन्यास पत्र साहित्यको रूपमा पनि महत्वपूर्ण देखिन्छ। लघु उपन्यास च्यात्न नसकेको चिठीको पहिलो श्रृंखलाको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
प्रिय सञ्जीवनी, जुन मानसिकतामा मैले यो कलम समातेकी छु, मलाई थाहा छ त्यो मेरो पलायनभन्दा बढ्ता पराजय हो। तर विडम्बना, यो पराजय मैले आफैसँग गरेकी जिन्दगीको सबैभन्दा कठिन सङ्घर्षपछि प्राप्त गर्न सकेँ। यति ठूलो सङ्घर्ष मैले कहिले गरेकी थिइनँ। मैले विजयको नाममा आत्मोत्सर्ग गर्न सकिनँ। आज म के निष्कर्षमा पुगेकी छु भने, आत्मोत्सर्गको लागि म उपयुक्त उम्मेद्वार होइन, मलाई बाँच्न दिइनुपर्छ। म अब आफ्नै निम्ति बाँच्न चाहन्छु। म स्वार्थी र तुच्छ जीवन बाँच्न चाहन्छु। बाँच्ने तिर्खाले खरिसकेकी छु म। जहाँ आत्मा छटपटाइरहन्छ त्यहाँ आत्मोत्सर्गको औचित्यमा प्रश्न उभिँदैन। चार वर्षपछि तिमीसँग पुनः भेट भयो र यो चार वर्षपछि पनि ममा रहेको स्वार्थ यदि यसलाई प्रेम भन्ने अनुमति छैन भने जुन हिसाबले विस्फोट भयो त्यसपछि म मेरो जिन्दगीको बाटोमाथि पुनर्विचार गर्न विवश छु। र एउटा भयंकर निर्णयका साथ मैले यो कलम समातेकी छु। नसम्झ यो मात्र एक आवेश हो, किनभने मलाई थाहा छ मैले यो आवेशलाई दबाइदिएँ भने फेरि अर्को अवसरमा त्यो विस्फोटित हुनेछ। जुन आवेश पटक पटक दोहोरिन्छ त्यो कसरी आवेश भयो? सम्भव छ तिमी मेरो भयंकर निर्णय सुन्न आतुर छौ, तर म साभिप्राय त्यो निर्णय अहिले तिमीलाई बताउँदिन, किनभने म के कुरामा भयभीत छु भने, मेरो निर्णय सुनेर कतै तिमीले पनि अरू बुद्धिमान मानिसहरूले चाहिँ मेरो कन्फेसन पूरा नसुनी मलाई उपदेशहरू दिनेछौ। म तिम्रो बुद्धिमानीसँग परिचित छु। तिमीले आफ्ना भावनाहरूलाई बसमा राख्यौ, सधैँ सन्तुलित भएर रह्यौ, आफ्नो अतीतहरूलाई कहिल्यै व्यक्त हुन दिएनौ। ठिक छ, सन्तुलन व्यवहारिकता हो अरे, तर अति पनि त एउटा सत्यता हो। म त भन्छु मान्छेले आफ्नो अतिहरूलाई पनि उद्घाटित गर्नुपर्छ र त्यसमाथि विजय हासिल गर्नुपर्छ यदि आवश्यक छ भने। दबाउनु र जित्नु एउटै कुरा होइन। तिमीले चाहिँ दुवैलाई एउटै सम्झी आफूलाई जित्यौ, तर सम्झी चार वर्षपछि तिमीले एउटा गल्ती गर्यौ। तिमीले ढाँटिदिएनौ, साँच्ची भन्ने हो भने तिमीले ढाँट्न सकेनौ। ढाँट्न किन असमर्थ भयो? मलाई अटल विश्वास छ ढाँट्नमा तिम्रो त्यो असमर्थता कारण रहित छैन। मलाई स्पष्टीकरण दिनु पर्दैन सम्झी, हामीले पुग्दो ढाँडिसकेका छौँ, अब अरू नढाँटौँ कृपया। दुई वर्षको वैवाहिक जीवनको अनुभवले ममा के विश्वास जमाइदिएको छ भने, हामी स्त्रीहरूले तिमी पुरुषहरूसँग व्यवहार गर्दा तिमीहरूले विरासतमा पाएका विशेषाधिकार वा कम्तीमा त्यसको सांस्कृतिक अवशेषलाई बिर्सन हुँदैन। एउटा पुरुष मानसिकता जहिले पनि विजयमा मात्र सम्झौता गर्न तयार हुन्छ। सम्झौता स्वयंमा आर्जित होइन, तर मनोवैज्ञानिक हिसाबले प्रस्तावक पराजित हुन्छ र समर्थक स्वीकारककर्ता चाहिँ विजेता तिमी पुरुष हौ। फेरि एकपटक विजेता बन, मेरो विजेता। मलाई थाहा छैन अपवित्र के हो, तर मलाई विश्वास छ स्वीकारोक्तिले सबै अपवित्रता सबै पापहरूलाई पखाल्दछ। म तिम्रो सामु फेरि एकपटक स्वीकारोक्ति दोहोऱ्याउँछु, दोहोऱ्याउँदैछु, यसकारणले कि यसअघि पनि एउटा पुरुषको सामु मैले स्वीकारोक्ति गरिसकेको छु। तयार छौ होइन मेरो स्वीकारोक्ति सुन्न? सम्झी, आज जबकि हामी बीच एउटा दूरी छ, एउटा सिमाना छ, तिमी मेरो कन्फेसन सुन्न तयार छौ। जुन बेला यी ससाना र दूरीहरू थिएन, किन बहिरो भएको बहाना गर्यो, भएको छाडौँ यी कुराहरू। हामी चाहेर पनि त बदल्न सक्दैनौ अतीतलाई। अतीत लाग्छ मेरो कुनै अतीत नै छैन। तिमी केलाई अतीत भन्छौ? फ्याँकिएका क्यालेन्डरहरूलाई? त्यसो हो भने मात्र त्यसो हो भने मेरो अतीत थियो, तर अतीत त्यो भोगाईको नाम हो जसको तीव्रता समयको गतिसँगै क्रमशः फिक्का हुँदै जान्छ भने मेरो कुनै अतीत छैन। म आज पनि हिजोका ती सबै एक एक मुस्कानलाई त्यत्तिकै ताजा अनुभव गर्छु, एक एक आँसुलाई त्यत्तिकै तातो अनुभव गर्छु। मेरो अतीत वर्तमानसँग एकाकार भएको छ, अस्ति तिमीसँग भेट्दा मलाई लागेन हामी वर्षौंपछि भेट भएका हौ। बरु यस्तो लाग्यो, हामी केही पल अघि मात्र छुटिएका थियौं। आहा, त्यस क्षण तिमीले मेरो अनुभूति साझेदारी गर्न सकेको भए। बाहिर पानी परिरहेको छ, मलाई सम्झना छ तिमीले एकपटक भनेका थियौ तिमीलाई पानी परेको मन पर्दैन रे, तिमीलाई त बादल धुम्म लागिरहोस्, पानी पर्ला पर्ला जस्तो होस् तर परिचय नहालोस् रे, त्यस्तो मनपर्छ रे। त्यति बेला म बुझ्दैन थिएँ तिम्रो यस्तो विचित्र रुचि, तर आज म स्पष्ट बुझिरहेकी छु कति अप्रदाय हुन सक्छौ तिमी। कहिलेकाहीँ बिर्सिहालौँ रुझिहालौँ जस्तो लाग्दैन। मेरो दुर्भाग्य, मलाई चाहिँ पानी परेको नै मन पर्यो र अहिले पानी परिरहेको छ बाहिर, थाहा छैन किन हो। मलाई यस बेला बाल्यकालका क्षणहरू सम्झनामा आइरहेछन्। उफ, कति कति सुखद सम्झनाहरू गाँसेका छन् यो पानी पर्नुसँग। एउटा जमाना थियो बाल्यकाल, पानी परेको वित्पात रमाइलो लाग्थ्यो। नेत्रुक्क भिजिरहँदा एउटा अद्भुत नसा जिउभरि दगुरिरहेको महसुस गर्दथेँ। कपालको पानी काला हुँदै चिउँडोबाट चुइँदा आँखा चिम्लेर मजा लिन्थेँ। झन् घाम पानी परेको दिन त मेरो भुइँमै खुट्टा हुँदैन थियो, आँगनमा घुमी घुमी नाच्दथेँ। एक दिन विद्यालयबाट फर्कँदा पानी परेकोले छातै नओढी फर्केँ। घर पुग्दा म सर्वाङ्ग भिजिसकेकी थिएँ। आमाले बेसमारी अपार्नुभयो, तर मलाई वास्तै थिएन। भोलिपल्ट पानी पर्दा बारदालीमा बसेर भिजिदिएँ। आमाले कान्छ मात्र कोठामा लगेर थुनिदिनु भयो। एकैछिनपछि घाम पानी लाग्यो, जालबाट हेरेँ। घामको सुनौला तेर्सा किरणहरूमा पानीका थोपाहरू चाँदी झैँ टल्कँदै खसिरहेका थिए। लाग्थ्यो मानव आकाशबाट पुष्पवृष्टि भइरहेछ। त्यस दिन आँगनमा नाच्ने मेरो अदम्य धोको कोठाभित्रै गुम्सेर रह्यो। कतै यही नै त मेरा चाहनाहरू गुम्सनको सुरुवात थिएन? बौलाइ नठनाए, आज पनि घाम पानी परेको दिन पाउजु लगाएर आँगनमा नाचु नाचु लाग्छ। एक दिन 13-14 वर्षको हुँदो हो मेरो उमेर, मैले एउटा प्रेम पत्र लेखेकी थिएँ एउटा काल्पनिक प्रेमीको नाउँमा। त्यो नै मेरो जीवनको पहिलो र अन्तिम प्रेम पत्र हुनु रहेछ। पानी परेको दिन थियो त्यो। मैले दाईको कोठाबाट एउटा उपन्यास चोरेर ल्याएकी थिएँ। दाई उपन्यास खुब पढ्थ्यो तर मलाई चाहिँ पढ्न दिँदैन थियो। उपन्यास एउटा दुखान्त प्रेम कथाको थियो। आँसुका बलिन्द्र धारासँग तुरेकी थिएँ उपन्यास। उपन्यास सकेर बाहिर हेरेँ, पानी झमझम एकनासित परिरहेको थियो। कति समान थियो म र प्रकृतिको अवस्था। मैले कल्पना गरेँ त्यो उपन्यासकी नायिका मनै हुँ र एउटा लामो प्रेम पत्र लेखेँ एउटा अज्ञात प्रेमीको नाउँमा। पत्रलाई दोहोऱ्याइतिर पढेँ। प्रत्येकपल्ट आँसुका अनगिन्ती नदीहरू बगे। आहा, कति स्वादिला थिए ती आँसुहरू। त्यति स्वादिला आँसुहरू कमै बगाएकी छु मैले। पछि एउटा दुर्घटना भयो, मेरो प्रेम पत्र बाबाको हातमा पर्यो। सबैका सामु मेरो काल्पनिक प्रेम पत्र पढियो। बाबाले मलाई गाली गर्नुभयो, यद्यपि त्यस अघि र पछि उहाँले मलाई कहिले गाली गर्नुभएको छैन। आमाले खेर्नुभयो, दाईले चाहिँ तत्काल केही भनेन, ऊ मान्छे धेरै फरक छ, ऊ त मेरो अनुभूति देखेर चकित थियो। मलाई सम्झना छ मेरो बेजेती भएको त्यसै साँझ दाई त्यो प्रेमपत्र बोकेर मेरो कोठामा आएको थियो। मैले उसका अनुहारमा हेरेँ र त्यो देख्नासाथ मलाई थाहा भयो उसँग डराउनु पर्ने आवश्यकता छैन। म ढुक्क भएँ। उसको अनुहार उज्यालो थियो, ओठमा दबाईको मुस्कान थियो र आँखा चम्किला। ऊ केही भन्न चाहिरहेको थियो तर स्पष्ट बुझ्न सकिन्थ्यो उसले उपयुक्त शब्दहरू भेटिरहेको छैन। मलाई अनुमान थिएन त उसले भन्यो र अगाडि फेरि शब्दहरू भेटेन। उसको घाँटीसम्म शब्दहरू अटेस मटेस थिए। दाईको यस्तो प्रतिक्रियाको मसँग एउटै जवाफ थियो, म रोइदिएँ। उसले मेरो आँसु पुछिदिनु आवश्यक सम्झेन, उसले बुझिहाल्यो ती त्राणका आँसुहरू थिए, धन्यवाद र कृतज्ञताका आँसुहरू थिए। उफ, कति स्पष्टसँग बुझ्छ मलाई। उसका चम्किला आँखाहरू अगाडि म आफूलाई एकदम नाङ्गी पारदर्शी ठान्दछु। मेरो पिठो थपथपाएर मलाई एक्लै छाडेर उभयो। जाने बेलामा उसले भनेको थियो, अब त केटाकेटी रहेनस्। अर्थात् म तरुणी भएँ। पत्यार मान्छौ सन्जी, दाईले घुमाएर मलाई तरुणी भएको घोषणा गरेको त्यही दिनदेखि मैले आफूलाई साँच्चैकै तरुणी ठान्न थालेँ। उसले मलाई एक रातमै तरुणी बनाइदियो, यति शक्तिशाली थियो उसको प्रभाव। र परिणाम के भयो भने हाम्रो घरमा आउने प्रत्येक आगन्तुक जो मेरो रूप नक्साको प्रशंसा गर्न चुक्दैनथे, उनीहरूको शब्दहरूले अब मेरो लागि एक विशेष अर्थ एक विशेष स्वरूप लिन थाल्यो। उनीहरूको शब्द मलाई केही असजिलो जस्तो केही कुतकुती लगाउने जस्तो अनुभव हुन थाल्यो। गायब थिए मेरा बाल्य सुलभ तटस्थता र बेमतलब। ओहो, दाईको एक टिप्पणी एक आदेशले म भित्र बैंस जन्मिसकेछ। रंगी सारे गुलाबी चुनरिया रे मोहे मारे नजरिया सबरी। र अब बाटोघाटो भिडभाडमा देखिने परिचित अपरिचित आँखाहरूले मेरो बैंचको पुष्टि गर्दै गए गर्दै गए। संसारले मेरा लागि अब एउटा नयाँ सौन्दर्य ग्रहण गरिसकेको थियो। आहा, कति स्वादिलो, कति नशालु मुग्धता र आकर्षण कैद छन् मलाई हेर्ने प्रत्येक प्रत्येक आँखाहरूमा। र क्याम्पसको आरम्भिक वर्ष जहाँ तिम्रो र मेरो भेट हुनुको दुर्घटना सम्पन्न भयो त्यहाँ पनि अपवाद थिएन मेरो भैँसालो अनुभूति जन्य क्षतिजको स्वादिलो विस्तार। फूल बिछिएको हुन्थ्यो मेरो कदममा, मैले कुदकुती सहन सकुन्जेल, मिश्री गोलिएको थियो मेरो मुस्कानमा, म कुन कुन आँखामा मुग्धता पढौँ। शान्त कक्षामा मैले आँखा मात्र उठाउनु पर्थ्यो, प्रत्येक जोडी आँखाहरू सिधै मसँग जुत्थे र ती अचुक इन्द्रेणीमा अनुवाद हुन्थे। हुर्किसकेको रहेछ ममा एक आकर्षण, एक मोहकता, र म यसको सम्पूर्ण एकाधिकारी थिएँ। म एउटा नौलो गौरवको चेतनाले झुसी झुसी भरिन्थेँ। अकस्मात एक दिन मेरो फूल झरना र इन्द्रेणीको यो संसारमा एउटा आँधी आयो, एउटा बाधकता आयो, एउटा हस्तक्षेप आयो। एक दिन मैले के अनुभव गरेँ भने मेरै कक्षामा एक जोडी अनुत्सुक आँखाहरूको अस्तित्व मौजुद छ। सर्वथा नौलो अनुभव मेरो लागि, के कुनै आँखामा मैले उपेक्षा पढ्नु परेको थियो र आजसम्म? तर यी अनुत्सुक आँखाहरू, मेरो कथित नौलो गौरव चेतना मानव झुसीबाट निम्ठोमा झर्यो। मैले छड्के जाँचहरू सुरु गरेँ। ती आँखाहरू मसँग कहिले जुदेनन्, ती सिधै ब्ल्याकबोर्डतिर तानिएका हुन्थे। एउटा कुरा चाहिँ राम्रैसित मार्क गरेँ मैले, गजबको ध्यानमग्नता थियो ती आँखामा, गजबको व्यस्तता र गजबको जागर थियो ती आँखामा। तर तीमतिर कहिले खिचेनन्, मलाई अपुरो साबित गरिछाडे तिनले, मलाई अधुरो साबित गरिछाडे तिनले। तीमतिर कहिले खिचेनन्, मेरो सम्पूर्ण गौरव, मेरो सम्पूर्ण अहंकारमाथि एक थप्पड थियो त्यो, एक चुनौती, एक ललकार थियो त्यो। मलाई लाग्यो मेरा सम्पूर्ण मन नपराईहरू सोहरेर छ्यापिदिउँ ती घमण्डी आँखाहरूमा, जसले मलाई अधुरो र अपुरो साबित गरिरहेछन्। एक दिन बाटोमा ती आँखाहरू मेरो आँखासँग जुदी छाडे। उफ, कति निश्चल उदात्तता थियो ती आँखामा, कति सन्तुलित, कति शालीन मुस्कान थियो ती आँखामा। आहा, कति फरक, कति शक्तिशाली थियो तिम्रो हेराई, साँच्चै शक्तिशाली थियो तिम्रो हेराई। त्यसले मेरो एक छत्र साम्राज्य जहाँ म मग्न थिएँ यसलाई चकनाचुर पारिदियो। अब मलाई सबका सब मानिसहरूको हेराई सस्तो, अमर्यादित र अझ भनौँ भने अश्लील लाग्न थाल्यो। कहाँ गए तिनका आँखाहरूमा मैले पढ्ने गरेको मुग्धता आकर्षणहरू? कहाँ गए तिनका आँखाहरूमा मलाई कुतकुती लगाउन स्वागत र मौन आमन्त्रणहरू? तिम्रो एक निश्चेष्ट हेराई मेरो संसार बदल्न पर्याप्त थियो। मेरो धृष्टताहरूलाई माफ गर, साँच्चै मैले तिम्रो आँखा पढेको त्यही क्षण मलाई लाग्यो यही मे हो मेरो बैंसको चोखो हकदार, यही हो मेरो प्रथम प्रेम पत्रको त्यो अज्ञात प्रेमी जसले म भित्र भैँसालो अनुभूतिको उद्घाटन गरिदियो। र ठिक त्यही क्षण मलाई मेरो अन्तप्रेरणाले भन्यो, यो मान्छेलाई तपाउन सक्दिनस्, तर म तिमीलाई संसारको कुनै पनि कुरासँग साट्न तयार थिइनँ। कक्षाहरू पूर्ण मच्चाइमा थिए, प्रयोगात्मक कक्षाहरू सुरु भइसकेका थिए। तिमीलाई यादै होला, प्रयोगात्मक कक्षामा चाहिँ शिक्षकहरू अलि लापरवाही हुन्थे। एकजनालाई सिकाए भने अरू सबै झुम्मिनु पर्थ्यो वरिपरि, स्पष्ट छ। पछि पर्नेहरूले सिक्ने त के देख्ने मौकाबाट समेत वञ्चित हुनुपर्थ्यो। त्यसो हुँदा धेरै आधारभूत सिपहरू समेत सिक्न सकेकी थिएन, त्यसै काम चलिरहेको थियो। एक दिन वनस्पति शास्त्रको प्रयोगात्मक कक्षामा डाँठको सेक्सन काट्नुपर्ने थियो। जति काटे पनि अपेक्षित पातलो सेक्सन निकाल्न सकिरहेकी थिइन। 10-20 सेक्सन सूक्ष्मदर्शक यन्त्रमा राखेर हेर्दा पनि राम्रो सेक्सन ननिस्केकोले हैरान भएकी मात्र होइन, अरूलाई देखाउन वा सोध्न समेत सङ्कोच लागिरहेको थियो। झन् तिमीले मेरो हताश हुनुको भ्यौ पाएर हो वा किन हो, बीचबीचमा मतिर पुलुक पुलुक हेरिदिनाले म झन् हताश भइरहेकी थिएँ। तिम्रो दृष्टि मतिर नपरोस् भनेर म चाहन्थे, तर तिमी त उल्टै झन् मतिर आयो। तिम्रो नजिकिनु सँगसँगै मेरो मुटुको रक्त प्रवाह तीव्रतर हुँदै गइरहेको थियो। म भित्रभित्रै खुम्चिँदै गइरहेकी थिएँ। तिमी म छेउ पुग्दा त म यस्तो अनुभव गरिरहेकी थिएँ, मानौ खुम्चँदा खुम्चँदै म एउटै डल्लो भनेर मेचमाथि बसिरहेको छु। तिम्रो आँखाले मेरो आँखालाई हेरे, तिम्रो ओठले किञ्चित मुस्काउन खोजे। कति सुन्दर थियो तिम्रो त्यो अर्ध मुस्कान, तर त्यस क्षण तिम्रो त्यो मुस्कान मलाई डरलाग्दो लागिरहेको थियो। हो नि, सुन्दर वस्तु त हुन्छन् सबभन्दा डरलाग्दा। तिमी आयो डिसबाट सूर्यमुखीको डाँट समात्यौ मेरो हातको ब्लेड लियौ र नजानिदो दम्बसहित एउटा सेक्सन काटिदियो मैले आफ्नो गल्ती पहिलाएँ मैले अहिलेसम्म ब्लेडको धारसँग समकोण पारेर सेक्सन काट्ने गरेकी थिएँ जसले गर्दा कम बल पर्न गई कि त बाक्लो कि अलिक सेक्सन निस्कन्थ्यो तिमीले चाहिँ ब्लेडको धारसँग झन्डै समानान्तर पारेर काट्यौ कति हलुकासँग कति कुशलताका साथ अलिकति त ईर्ष्या पनि लागेको त्यस वक्त मलाई एकै क्षणमा सटसटी दस बाह्रवटा पातला र राम्रा सेक्सनहरू काटिदियो म खुसी थिएँ अब मैले काट्न नपर्ने भयो तिमीले काटेको सेक्सन नै स्लाइडमा राख्छु भनेर तर तिमी त छुच्चो पनि निक्ल्यौ आफूले काटेको सेक्सनहरू नदिएर भन्यो ल आफै काट बाफ्रे यो मान्छेले जन्मदिन लिएर आएको छ कि क्या हो गुरु बन्ने अधिकार जे भए पनि मेरो अघिको हताशपना लोप भइसकेको थियो त्यसको ठाउँमा एक प्रकारको रोमाञ्च लज्जा र के मिसिएको एउटा अनौठो भाव महसुस गरिरहेको थिएँ तिमी हेरिरह्यौ म काट्दै गएँ राम्रा सेक्सनहरू निक्लिए म खुसीले रोमाञ्चित भएँ यन्त्रचालित झैँ मेरा हातहरूले नजाने कति सेक्सनहरू काट्ने थिए तिम्रो आवाजले मलाई सपनाबाट बिउजाइदियो देखेँ मेरो औँलाबाट रगत बगिरहेको छ सफलताको अनुभूतिले ममा एउटा उन्माद भरिदिएछ म हराएछु अर्कै चेतनामा म अनुभव गरिरहेकी थिएँ सूर्यमुखीको डाँट मेरो औँलाबीच च्यापिएको छ र तिम्रो हात ब्लेड चलाइरहेछ तिम्रो औँलाबीच च्यापिएको ब्लेडले लगाइदियो घाउ मेरो औँलामा तिमीले लगाइदियौ घाउ मेरो औँलामा कति सुखद दुखाइको कुनै नामो निशान छैन आनन्दको अथाह सागरमा डुबुल्की लगाइरहेछन् मेरा संवेदनाहरू मैले न रगत पुस्ने चेष्टा गरेँ न थुन्ने केवल हेरिरहेँ केटाकेटी छँदा बुढी औँलामा एउटी केटीको चित्र बनाएर कुर्ताको फेरले घुम्टो लगाइदिन्थेँ र कान्छो भाइलाई देखाउँदै जिस्काउँथेँ यी तेरो दुलाई हेर त मन पर्यो तँलाई ऊ मलाई तके तकेले हिर्काउँथ्यो नपुगे रोइदिन्थ्यो मलाई फकाउन हम्मी हम्मी पर्थ्यो केही नलागे मेरो टिका टालोको पैसा काम आउँथ्यो उस बेला उसलाई ललिपप किनिदिएर सन्धि गर्न अन्त प्रयोगशालामा त्यस दिन केटाकेटी हुँदा मैले बनाउने गरेको त्यस दुलैको सिउँदो लिएर तिम्रो ब्लेडले घाउ लगाइदिएको थियो दुलैको सिउँदो मानव सिन्दुरले भरिएको थियो भगवान् त्यो दुलै मनै भइदिएकी भए तिमीले ल्याइ बुवाई खुवाए बोलायो तिमीले ल्याब बुवाईलाई बोलायो दौडधुप गरेर टेप लिएर आयो र लगाइदियो मेरो औँलामा कति सुखद स्पर्श थियो औँलाबाट रक्त प्रवाह समाप्त भयो तर त्यो सँगै आरम्भ भयो मुटुको रगतले लेखेको एउटा कथा घाउ अन्ततः केही दिनपछि निको भयो र खाटा बस्यो तर मेरो अन्तरमा तत्क्षण लागेको मिठो घाउ कहिले निको भएन त्यसमा समयको धुलो जान्न सकेन त्यसमा विस्मृतिको खाटा बस्न सकेन आलै रह्यो त्यो र आलै छ आजसम्म जति बिर्सन खोजेँ त्यति नै बल्झियो त्यो मेरो लाखौँ भगीरथ प्रयासले त्यसमा टेप लगाउन सकेनन् बाहिर पानी रोकियो भित्र बर्सिरहेछ तिमी बर्सिरहेछौ म रुझिरहेकी छु फरक यति हो बर्सिने बादललाई थाहा छैन ऊ धरतीको कुन शुष्क कुनालाई छपछपती रुझाइरहेछ एक दिन नैनीतालमा पनि त यसै गरी पानी रोकिएको थियो यसै गरी मिठो घाम लागेको थियो तर यसै गरी गुम्सिएकी थिएन म अल इन्डिया टुर याद छ तिमीलाई हलमा हामी सब सिनेमा हेरिरहेका थियौँ एउटै लहरको सिटहरूमा बसेर सिनेमा के थियो मलाई मतलब थिएन मलाई त मतलब थियो तिमीसँगै बस्नु बसेँ तर तिमीले मेरो यस प्रयत्नको झन्कोसम्म पाएनौ यही त मेरो जीवनको एउटा ठूलो त्रासदी भयो तिमीले कहिले मेरो चेष्टाहरूलाई पढ्ने प्रयत्न गरेनौ कहिले गरेनौ सन्जी कहिले त लाग्छ तिम्रो मुटु नै छैन बैँस्ने नआए तिमी बिस वर्षमै बुढो भइसकेका छौ तिमी मौन थियौ मसँगै तिमी निश्चल थियौ मसँगै तिमी अन्दाजै गर्न सक्दैनौ मेरो 18 वर्षका स्वप्निल भैँसलाई कुन पहाड उठाउन परिरहेको थियो तिम्रो यो जड सामिप्य स्वीकार गर्न तिम्रो यो निष्क्रिय र निर्जीव्य सामिप्य स्वीकार गर्न एउटा रात छटपटाइरहेको थियो छातीमा जुन टाँसेर एउटा किनारा छटपटाइरहेको थियो नजिकै सागरका उठ्न बेखबर छालहरू देखेर आओस् न एउटा आँधी सागरमा छालका पहाडहरू उठुन् किनारा छिया छिया होस् तर आँधी आएन उठेनन् छालका पहाडहरू सागर मानौ पुराणको कुनै आदिम ऋषि हो ऊ हजारौं वर्षदेखि समाधिस्थ छ र अरू हजारौं वर्ष समाधिस्थ रहनेछ
कार्यक्रम श्रुति सम्वेगमा हामी आज डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठीको वाचन सुनिरहेका छौ यसको बाँकी अंशको वाचन केही बेर पछि हुने नै छ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेक तपाई अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिन्चोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम चितवनको रेडियो अर्पण र त्रिवेणी एफएममा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठी सुन्दैछौं। अब सुनौ यसैको बाँकी अंश।
मेरो सन्ची, मैले सहन सकिनँ तिम्रो सामिप्यको यो कठोरतालाई, यो हिउँलाई, यो पीडालाई। मलाई लाग्यो त्यहाँबाट उठिदिउँ र भागिदिउँ टाढा, धेरै टाढा। हुनसक्छ भने यति टाढा जहाँ केवल विस्मृति नै विस्मृति छ, जहाँ मुटु बिना नै बाँच्न सकिन्छ। हुँदो हो त्यस्तो ठाउँ? म कति सजिलो गरी बाँच्ने थिएँ तिमीलाई के थाहा। स्मृति र मुटु बोकेर म कति शास्तिले बाँचेँ। मन उठ्यो तर फेरि बस्यो। कहाँ होला र त्यति सजिलो गरी बाँच्ने ठाउँ? दूरता त झन् भयङ्कर त्रास थियो, त्यहाँ म झनै निस्सासी नै छु। एउटा कल्पनातीत आश्चर्य, तिम्रो हात चपक्क मेरो काँधमाथि थियो। एउटा अयातीत वरदानको प्राप्ति झैँ, लज्जाको पारदर्शी पर्दामा लैपिटेको एउटा मधुरतम झन्झनाहट शिरदेखि पाउसम्म दगुर्यो मेरो। मैले आँखा चिम्लेँ। तिम्रो हातले मेरो गर्दन, कपाल, गाला सुमसुमाउँदै गयो, सुमसुमाउँदै गयो। ममा बिस्तारै एउटा अनौठो बेहोसी छाउँदै गयो र बेहोसीमै भए पनि म अलिकति विस्मित भएँ जब तिम्रो हातले यति मनपरि त नगर्नुपर्ने हो तिम्रो हातले। मैले तिम्रो चकचके हातलाई हेरेँ। आश्चर्य, घोर आश्चर्य, तिमी त हातमा चिउँडो अड्याएर मजाले सिनेमा हेरिरहेका थियौ। त्यसो भए मेरो जिउमा कसको हात त? मैले त्यो हातलाई एक झड्कामा यसरी फालिदिएँ मानौ त्यो मेरो जिउमा सुलुल्लक बगिरहेको एउटा सर्प हो, घिनलाग्दो, डरलाग्दो। पछाडि फर्केर हेरेँ, साँच्चै त्यो डरलाग्दो सर्प चाहिँ थियो। एउटा देशी गुण्डा थियो मेरो पछाडि। भएर त्रासको एउटा सिरेटो जिउभरि महसुस गरेँ मैले। मैले के ठानेकी थिएँ भने तिम्रो हातको भ्रम मैले उसलाई दिन पुगेकी सहुलियतको कारणले यसो भए तापनि अब मैले उसको हात फालिदिएकोले उसले यसो गर्ने छैन। तर मेरो आशा एकैछिनपछि छ्यान्न ब्यान्न भयो जब उसको हात पुनः मेरो काँधमा आइपुगे। मैले बलपूर्वक उसका हात फ्याँक्ने चेष्टा गरेँ तर ती टसमस भएनन्। तिमीले खैकुन्नी कसरी हो चाल पाएछौ भाइ साहब। आप अगर जानबुझ कर यह हाथ यहाँ रख रहे हैं तो यकिन मानिए आपका हाथ हमें पसंद आएगा। हमारे पास खुकुरी है और हम इसका इस्तेमाल आपके हाथ पर करेंगे। यो तिमीले त्यस गुण्डाको हात हटाइदिँदै भनेका थियो। तिम्रो त्यो फिल्मी डायलगमा त्यस्तो बेलामा पनि म मुस्कुराएँ। त्यो गुण्डा उठेर गयो। तिम्रै सल्लाह बमोजिम हामी केटा र केटीहरू बिराएर बस्यौँ। त्यो गुण्डो फेरि आयो साथमा अरू साथीहरू लिएर। अब हाम्रो पछाडि ती गुण्डाहरू कोही रिभल्भर घुमाउँदै थिए, कोही फिल्मी शैलीका संवादहरू बोल्दै थिए। घटना परै पुरै फिल्मी ढङ्गले घटिरहेको थियो। मध्यान्तर भयो, गुण्डाहरू बाहिर गए। तिम्रो आदेश अनुसार हामी सबै केटीहरू र केही केटा साथीहरू थर्ड क्लासतिरको बाटो गरेर भाग्यौँ। यद्यपि म न तिम्रो सुरक्षा गर्न सक्थेँ न स्वयं आफ्नै, तैपनि सन्जी किनकिन मलाई त्यस वखत भाग्ने चाहना पटक्कै थिएन। त तिमीसँगै रहन चाहन्थे, तिमीसँगै रहेर सम्पूर्ण दुर्घटनाहरू बिहोर्न चाहन्थे। तर तिमीले मलाई सधैँ दुर्घटनाहरूबाट बचायो। तिम्रो साथमा दुर्घटना बिहोर्ने सुख मलाई कहिले दिएनौ। यही त मेरो जीवनको सबभन्दा ठूलो दुर्घटना भयो सन्जी। आजभोलि थुप्रै दिनहरू र कहिले त महिनौ पनि त्यसै बिताइदिएकी छु बिना कुनै छटपटी। तर त्यस दिन विश्वास मान, तिमी हलबाट होटेल नफर्कुन्जेलका 14 मिनटहरूमा मैले ठूला ठूला 14 युगहरू बिताइदिएकी थिएँ। तिमी फर्क्यौ म रोइदिएँ, तिमीले सम्झायौ झन् रोइदिएँ, बेलुका फेरि रोइदिएँ, किन रोएँ होला म, कसकसले के अर्थ लगाएको नि मेरो रुवाईको त्यस दिन। तर म आफैले भने कुनै अर्थ लगाउन सकिरहेकी थिइनँ। आज पनि जब त्यस रुवाईको अर्थ लगाउन खोज्छु कसो कसो अल्मलिन्छु म। सम्झाउने उपक्रमको आखिरमा तिमीले भन्यौ किन यति हताश भए कि, यतिका साथीहरू छन्, म छु। मैले केही सुनिनँ, अन्तिम शब्द म छु बाहेक, म छु। तर कहाँ, कति नजिक अथवा कति टाढा, मलाई चिच्याएर भन्न मन लागेको थियो तिमी छैनौ सन्जी, तिमी कहिले पनि थिएनौ। रसायनशास्त्रको प्रयोगशालामा एक दिन एसिड मेरो हातमा पोखिँदा तिमीले पानीले पखालिदिँदा पनि तिमी थिएनौ। काश्मीरको हिउँमा म चिप्लेर रड्दा तिमीले हात समातेर उठाउँदा पनि तिमी थिएनौ। दिल्लीको अस्पतालमा मलाई तिमीले रातरातभर कुर्दा पनि तिमी थिएनौ। सन्जी तिमी थिँदै थिएनौ र छैनौ। तर चिच्चाइन, मैले आफ्नो शरीरलाई छाडिदिएँ, अब म तिम्रो बाहुपासमा थिएँ। मैले आँखा चिम्लेँ, यसै बेला मेरो मृत्यु हुँदो हो त कति सुखद हुँदो हो त्यो। र जब आँखा खोलेँ तिमी साँच्चीकै थिएनौ, तर म तिम्रो आगमनको गन्ध अझै सुँग्न सक्थेँ, तिम्रो बसाइको आकृति अझै देख्न सक्थेँ। हो त, तिम्रै आकारको आकृति, त्यो आकृति उठ्यो, ढोकासम्म गयो, फर्केर हेऱ्यो, मैले सुस्तरी बोलाएँ। त्यसले मतिर दुई कदम मात्र के बढाएको थियो त्यो एकदमै लोप भयो। मेरो अगाडि निष्फट अन्धकार छायो, मेरो साथीले बत्ती निभाएकी रहेछ। म सम्झन्छु त्यस क्षण जब तिम्रो बाहुपासमा थिएँ, मेरो यो मौन आग्रहलाई, मेरो समर्पणलाई सरासरी बुझ पचाइदेऊ तिमीले। मेरो स्वस्थ र मोहक शरीरले तिमीमा कुनै गर्मी पैदा गर्न सकेन, कुनै आन्दोलन मचाएन। आखिर तिमी कुन धातुले निर्मित छौ, किन यति चासो तिमी, किन यति चिसो तिमी? वस्तुतः तिमी चिसो होइनौ, होइन, तिमी त्यस वक्त पनि मलाई भित्रभित्रै चाहन्थ्यौ, होइन। जसलाई भित्रभित्रै चाहना गरिन्छ उहीप्रति बाहिर यति चिसिन सक्यौ, किन मान्छेको भित्र र बाहिर यति ठूलो अन्तर हुन्छ? भित्रको यथार्थको मुख मोसेर बाहिरको अभिनयलाई झाङ्गिन दिनुपर्ने बाध्यताको भारी कसरी बोकिरहन सक्यौ? भित्र र बाहिर छुट्याउने पर्खाललाई भत्काउनु हुँदैन, भत्काउन सकिँदैन। मैले त भत्काइदिएँ त्यो पर्खाललाई, हुन त त्यो सँगसँगै मेरो घर भत्कियो, मेरो रवि भत्कियो, र सायद भत्केँ म पनि। तर मलाई भत्कनदेखि डर लागेन, प्रत्येक विनाशको गर्वमा सृजनाको बिउ हुन्छ। मलाई डर यति थियो, मेरो भत्कनको गर्वमा रहेको सृजनाको बिउ कतै नउम्रँदै मरिसकेको त छैन। बिउ उम्रनलाई पनि त उपयुक्त प्रकाश, तापक्रम र आर्द्रता चाहिन्छ, के थाहा मेरो कित्तामा प्रकाश छ कि अन्धकार, ताप छ कि हुँ, आर्द्रता छ कि खडेरी। अन्ततः टुर सकियो, सबै काठमाडौँ फर्क्यौँ। धेरै दिनसम्म छाइरह्यो टुरको दङदङ्गी, आजभोलि पनि जब टुरको सम्झना आउँछ म झन्डै विचलित हुन्छु। त्यसपछिका दिनहरूमा तिमी न टाढियौ न नजिकियौ, तिम्रो व्यवहारले ममा घरि बसन्त ऋतु ल्याउँथ्यो, घरि शिशिर। घरि म पत्याउँथेँ तिमीलाई, घरि म ढाँड्थेँ आफैलाई, सायद त्यसो पनि होइन, तिमीलाई पत्याउँदै पत्याएन मैले। तर यो नपत्याउनु यति कष्टप्रद थियो कि तिमीलाई पत्याउन परिहाल्थ्यो मलाई, र मैले तिमीलाई पत्याइरहेँ, यति विचित्र बनाइदिएका थियो तिमीले मलाई। परीक्षा आयो र गयो, परीक्षाफल प्रकाशित भयो, तिमीले राम्रो श्रेणीमा उत्तीर्ण गर्यो, म पनि उत्तीर्ण भएँ। तर होइन, मेरो त परीक्षाफल नै प्रकाशित भएन, म जो जीवनको हरेक परीक्षाफल ज्ञात हुनबाट वञ्चित छु। यस्तो लाग्छ मैले थाहै नपाए तिमीले मलाई रेस्टिकेट गरिदिएका छौ। बिएससीमा भर्ना भए, पहिलो कक्षा नै शून्य लाग्यो, भनिरहन पर्दैन तिमी आएनौ। कुनै प्रकारले हाजिर रजिस्टर हेरे, तिम्रो नाम थिएन, लाग्यो मेरै नाम थिएन। शिक्षकले कहिले पनि रोल कल गरेन, तिमीले कहिले पनि हाजिर भनेनौ, तर मेरो हृदयको रजिस्टरमा थियो तिम्रो नाम, कहिले नमेटिने नाम, मुटुको रगतले लेखेको नाम। र त्यहाँ तिमी हरेक दिन, हरेक घडी, हरेक पल हाजिर थियौ, मैले कुनै पनि दिन गयल गर्न दिइनँ तिमीलाई सन्जी। पछि तिम्रो एकजना साथीबाट सुने, तिमी छात्रवृत्तिको लागि छानिएका रहेछौ, उसैले भन्यो तिमी बेलायत जाँदैछौ 4 वर्षको लागि। तर मैले सुने 4 करोड वर्षका लागि। पछि फेरि त्यही साथीलाई भेट्दा कन्फर्मेसन आयो भनेर सोधेकी थिएँ, उसले भन्यो आएर पनि गइसक्यो, गइसक्यो। म अग्लो छाँगाबाट खसेँ, समय पनि कति कठोर भइदिन्छ कहिलेकाहीँ। होइन होइन, कन्फर्मेसन मात्र गइसक्यो भने, ऊ त सेन्ट्रल जेलमा छ अहिले, उसले भनेको थियो। जेलमा? तर किन? म पुनः अर्को छाँगाबाट खसेँ, उसले सबै कुरा बतायो। भोलिपल्ट आइतबार परेको थियो, मैले तिमीलाई भेट्न जाने निदो गरेँ। एक युगपछि भोलि आयो, दौडिहालेँ सेन्ट्रल जेल। नियति पनि कस्तो भिडमाना सिर्जना गर्न जान्दछ। जब तिमी स्वतन्त्र थियौ कहिले भेट भएन, जब तिमी जेल पर्यो तब मात्र भेट भयो। ओ, आवश्यक विधि पूरा भएपछि बन्दीलाई भेट्ने ठाउँमा गएर तिमीलाई पर्खेँ। तिम्रो नाम पुकारियो, एउटा हलुका कम्पन जिउभरि महसुस गरेँ मैले। तिमी आएपछि के कुरा गर्ने? अलमल्ल पऱ्यौ, मलाई केही सुझेन। के त म रित्तो भइसकेछु? कसरी हुन सक्छु म रित्तो? मसँग त यति धेरै कुराहरू छन्, जन्म जन्मान्तर गरेर सकिन्न सायद, तर जुन कुरा मैले एक महिना लामो भ्रमणको बेला भन्न सकिनँ, दुई वर्ष लामो अध्ययनकालमा भन्न सकिनँ, त्यो कुरा यो छोटो 10 मिनटमा भन्न सकिन्छ र भन्न उपयुक्त ठाउँ हो रह्यो। मलाई डर लागिरहेको थियो, मैले अब यहाँ औपचारिकता बाहेक केही व्यक्त गर्न सकिनँ। व्याकुलता र अटेस मटेसका यी केही सेकेन्डहरू त्यसै बिति गए। गेटबाट तिमी निस्क्यौ, हेरे उही चौडा छाती, उही उन्नत ललाट, उही चम्किला आँखा, उही मन हर्ने मुस्कान। दारी अलि बढेछ, कपालको अस्तव्यस्तता झन् सुहाएको थियो। सुकिलो नभए पनि काँचे पारेर ओढ्नी ओढेको खुब खोलेको थियो। जति हेरे पनि कहिले अगाउन सकिन्न, मेरो सपनाको राजकुमार, म हेरेको हेरै भएँ। तिम्रो शब्दध्वनिले मलाई स्वादिलो तन्द्राबाट बिउजाइदियो। आरामै कस्तो छ तिमीलाई? उल्टै मैले सोधेँ। बडो मस्तीमा छु, तिम्रो ठट्याउली स्वभाव जेलमा बस्दा पनि गएनछ। तिम्रो स्कलरसिप मिस भएछ, अफसोस लागेको छ। अफसोस जाहेर गरेँ मैले। साँच्चै अफसोस लागेको छ त? आँखामा आँखा जुधाएर तिमीले अर्थपूर्ण मुस्कानमा सोध्यौ। साँच्चै अफसोस लागेको छ त? के त्यसो भए? त्यसो भए मेरो तपस्या निरर्थक थिएन, मेरा जलन र छटपटी बेकारमा थिएनन्। मुस्किलले तिमीलाई हेर्न सकेँ, मैले सिर्ने उराएँ, तर तिमी किन यति विघ्न अप्रत्यक्ष, किन यति विघ्न गुमाउरो, किन यति विघ्न जटिल? मैले बिस्तारै तिम्रो गोडादेखि हेर्दै आँखामा पुऱ्याएँ, बस उही चम्किलो हेराए, कुनै आँखाबाट पनि कुनै कुनाबाट पनि शङ्का गर्ने साहस गर्न सकिन्न। उही गम्भीर मुस्कान, नबुझेर पनि बुझे झैँ लाग्ने, बुझे पनि नबुझे झैँ लाग्ने। तिमी मानौ कुनै निलो सागर हौ, गहिराई जतिसुकै रहस्यमय भए तापनि सुन्दर छ त्यसको निलीमा, मनोहारी छ त्यसको निलीमा। त्यही निलीमाको दारूण आकर्षणले मलाई खर्लप पनि लिएको छ। तर यी क्षणहरू किन उकुस मुकुसपूर्ण, कुनै दुर्लभ्य प्राप्तिको प्रतीतिको जटिलताले मलाई थिचेको झैँ किन भइरहेको छ? प्राप्ति पनि कहिलेकाहीँ यति यन्त्रणादायक, यी पलहरूको गरौँपना हटाउने चेष्टा स्वरूप तिम्रो प्रश्नको सबभन्दा तटस्थ अर्थ खोजिसकेपछि मैले भने, किन मैले अफसोस नमान्नुपर्ने के छ र यसमा? तिमीले पक्कै महसुस गर्यौ यस फटाफटि प्रश्नमा निहित चुनौतीलाई, त्यसैले त हाँस्दै तिमीले प्रसङ्ग बदलेका थियौ। कुनै चतुर कूटनीतिज्ञले चाहिँ कति चिप्लिन सकेको होला यो मान्छे। क्याम्पस र साथीहरूको बारेमा एक दुई कुरा गर्दा नगर्दै सिपाहीले समय गएको जनाउ दियो। तिमी उठ्यौ, मैले हतार हतार सोधेँ कहिले छुट्छौ होला। तिमीले जेलका कर्मचारीतिर हेरेर हाँस्दै भन्यौ, खोइ समात्नेहरूलाई नै थाहा होला नि, फेरि मतिर हेर्दै भन्यौ छाँडै छुट्ने सम्भावना छ। मैले पुनः सोधेँ, जेलमा कुनै असुविधा त छैन? सुविधै सुविधा छ, मुख्य कुरो त यहाँ बढी सुरक्षित छु, लेग्रो तानेर आँखा झिम्क्याउँदै तिमीले भनेका थियौ। छि, लाज पनि नभएको त्यत्रो मान्छेको अगाडि आँखा झिम्क्याउन? युवती सुलभ लज्जाका डोराहरू मेरो अनुहारमा कोरिए। तत्काल सिपाहीले अर्को बन्दीको नाम बोलायो, भेट्न आउने आएर बसिसकेका थिए। उनीहरूले ल्याएका फलफुल र पत्र पत्रिकाहरू देखेपछि म झल्यास भएँ। जा, मैले त भेट्ने धुनमा तिमीलाई केही ल्याइदिन भुसुकै बिर्सेछु। कम्ती न मजा लागेन त्यसवखत, मैले हतार हतार पर्सबाट केही रुपियाँ निकाल्थेँ भने हतारले केही ल्याउन होसै भएनछ, जेलमा बाहिर जस्तो होइन। ल यो राखेर काम लाग्छ, यहाँ किनमेलको सुविधा त होला नि। तिमीले भन्यौ, होइन होइन यसको आवश्यकता छैन, तिमी आयो बस यति नै पर्याप्त छ। तिमीलाई यस्तो मामिलामा कर गर्न सकिन्न भन्ने थाहा थियो, त्यसरी भारी मनले पैसा पर्समा फिर्ता राखेँ। सिपाहीले आपत्ति जनाएपछि तिमीले छुट्टिने अनुमति माग्यौ र म अवाक रहेँ। तिमीलाई गेटसम्म पछ्याए मेरा क्रमशः सजल हुँदै गइरहेका नेत्रहरूले। गेटमा पुगेपछि तिमीले समुस्कान हात हलायौ, आफसे आफ मेरा पनि हात उठे। जीवनमा पहिलोपल्ट हामीले यसरी एकअर्कालाई हात हलायौं, यो बिछोड पनि कति मिठो, भक्कानो छोडेर रोम रोम लाग्ने। तिमी गेटभित्र प्रवेश गरेपछि म त्यहाँबाट फर्केँ। तिमी गेटभित्र प्रवेश गरेपछि म फर्केँ, आँखा सजल छन्, गला टम्म, पाइलाहरू मध्यम छन्, तर हृदयमा कुनै प्रकारको अप्ठ्यारो गरौँपना छैन। बरु छ, खोइ कस्तो कस्तो नसालु नसालु झैँ झमझमाहट, सजिलो सजिलो झैँ पीडा, एउटा ठूलो बेलुन बोके झैँ हलुकापन। तिमीले यो छोटो कुराकानीमै मलाई यति हलुका बनाइदिएका थियौ, लाग्थ्यो आज आकाशमा स्वच्छन्द उड्ने गौँथली पनि मेरो चालको ईर्षा गर्दो। मेरा हलुका पाइलाहरू घर फर्के, एक हप्ता खै कसरी बित्यो थाहै भएन। अर्को हप्ता बटुल्न भ्याएसम्मका पत्र पत्रिकाहरू, फलफुल र केही रङ्गीन सपनाहरू बोकी जेलमा पुगे। समयले फेरि एकपल्ट नमिठोसँग थप्पड हान्यो मेरो गालामा, तिमी छुटिसकेका रहेछौ, लगेको सामान त्यहीँ छाडिदिए, मेरा गरौँ पाइलाहरू घर फर्के। त्यसपछि त्यसपछि मेरो जीवनमा एकनासे लामो शून्यताको सिलसिला सुरु भयो। तिमी संसारको कुन कुनामा हरायो हरायो, न तिमीलाई भेटे न तिमीलाई भेट्ने सूत्र नै भेटे। मेरो इतिहासको बीचका केही पानाहरू च्यातिदिने हो भने तिमी नै मेरो जीवनको प्रथम र अन्तिम मनोरथ थियौ, कामना थियौ र छौ अहिले पनि। यति हुँदाहुँदै पनि मैले तिमीलाई खोज्न सकिनँ, फेला पार्न सकिनँ र फेला पारेर पोखिन सकिनँ। यति दुर्बल भएँ म, तर मेरो यो दुर्बलता तिम्रै पुरुष प्रधान समाजको दान होइन र लज्जा, कोमलता, मृदुलता इत्यादि विशेषण र उपमाले कसेर तिमी पुरुषहरूले नै बाँधेका हो हामीलाई। तर ढिलै भए पनि म अब सधैँ अरूलाई दोष दिएर आफू सन्चोसँग बस्नेहरूको पङ्क्तिमा पर्दिनँ। अब मलाई लाग्छ म दुर्बलताको शिकार किन भए भने म आफै दुर्बलताको धरातलबाट उठ्ने चेष्टा नै गरिनँ, अल्मलिए म। त्यसैले आजभोलि मलाई पुरानो समयका निष्क्रियता, गुम्स्याई र अन्यले घोचिरहेका छन्, पोलिरहेका छन्। अरे म तिमीलाई खोज्न सक्रिय निस्किन सकेकी हुँदी हुँ, के भन्न सकिन्छ र प्रयत्नको सामु प्राप्तिले नुहेकै त छ सधैँ। तर नियतिको खेल अझै बाँकी थियो। समयलाई गुरु थापेर मैले थुप्रै कुराहरू सिक्न बाँकी रहेछ। समय एउटा मान्छेको परिधिभित्र अटाउने वस्तु होइन, उचिप्लिँदै गयो मेरो छेउबाट। त्यसले मेरो अतृप्ति घाउमा कुनै खाटा बसाएन। साथीहरूले भने ममा एक प्रकारको एकहोरो पनि आउँदैछ। मैले मेरो स्वभावमा कुनै हस्तक्षेप गरिनँ। अरू उमेर पुगेकी छोरीको बाबुआमालाई जस्तै मेरा बाबाआमाको लागि पनि म चिन्ताको विषय हुन पुगेँ। उनीहरूले योग्य वरहरूको खोजी सुरु गरे, राम्रै ठाउँहरूबाट प्रस्तावहरू आए। मैले निर्भाव एक एक अस्वीकार गर्दै गएँ। बाबाआमाले अनौठो माने, मैले प्रवाह गरिनँ। उनीहरूले खुब जोड लगाए, मैले हारिनँ, हार्न चाहिनँ। तर मैले नहारेर के जित्न चाहेकी हुँ मलाई नै थाहा थिएन। दाइले एकान्तमा सोध्यो, तैँले बिहे गर्न किन नचाहेकी कुसा? मैले भने मेरो मर्जी। त्यसपछि त्यति माया गर्ने दाइलाई पहिलोपल्ट यति रुखो जवाफ दिएकी थिएँ मैले। उसले सम्झायो, ठिकै छ तेरै मर्जी, तर तेरो कसैसँग प्रेम भएर त्यसो भनेकी होस् भने भन को हो त्यो केटो, हामी तँलाई अन्याय गर्ने छैनौ। भन सन्जी, म के जवाफ दिउँ यसको, यस प्रश्नको तिमी भन। मैले झन्डै रुँदै भने, होइन तपाईँहरू मलाई यस घरबाट किन निकाल्न चाहनुहुन्छ? म भारी भएकी हुँ भने एउटा डेरा खोजिदिनुहोस् र सन्चोसँग बस्नुहोस् तपाईँहरू। त्यसपछि बाबाआमा, दाई, कसैले पनि बिहेको कुरा उठाएनन् मेरो सामु। तर सबजना विचित्र ढङ्गबाट हेर्न थाले मलाई। नजानिदो गरेर बिस्तारै बिस्तारै म परिवारका अन्य सदस्यहरूबाट अलग्गिँदै गएँ, बहिष्कृत हुँदै गएँ। म माथि कसैको अरोठ परोठ चल्दैन थियो। मेरा लगभग हरेक मागहरू बिना कुनै आनाकानी पूरा गरिन्थे। म माथि कसैले पनि टिका टिप्पणी, आलोचना वा प्रशंसा केही गर्दैनथे। सबजना मलाई यसरी हेर्दथे मानौ म या त कुनै मानसिक रोगी हुँ या कुनै अनौठो जीव। अरू त अरू, मेरो कान्छो भाइ जो अघिपछि रोई रोई मलाई हैरान पार्दथ्यो, मेरो अघिल्तिर पटक्कै रुँदैनथ्यो। उसले पनि टिपिसकेको थियो परिवर्तन। ऊ रोइरहेको बेलामा म पुगेँ भने ऊ रुवाई टक्क थामेर मलाई टुलो टुलो यसरी हेर्दथ्यो मानौ म कुनै डरलाग्दो गुजी हुँ। उसलाई देख्दा मलाई विश्वासै गर्न गाह्रो हुन्थ्यो। यो त्यही भाइ हो जसको हातले घरमा सधैँ मेरो कुर्ताको फेर समातेको हुन्थ्यो, बजार जाँदा सधैँ मेरो कान्छी औँला समातेको हुन्थ्यो। जब म बायोलोजी प्र्याक्टिकलको ड्रइङ गरिरहेको हुन्थेँ, मेरो कान्छो भाइ आइपुग्थ्यो र कहिले माछा बनाइदिए, कहिले भ्यागुतो बनाइदिए भनेर डिस्टर्ब गर्थ्यो। अक्सर बनाइदिन्थे पनि म। कुनै कुनै बेला जब म बनाइदिँदैन थिएँ, ऊ भन्ने गर्थ्यो, कस्तो नजाती दिदी, अबदेखि बोल्दा पनि बोल्दिनँ कि। अनि ऊ मुख चुसो पारेर उभिन्थ्यो, म हाँसिदिन्थेँ, ऊ भने रिसाएको रिसाए हुन्थ्यो। अब उसलाई खुसी पार्न उसले भने बमीको चित्र बनाउनु बाहेक अर्को विकल्प बाँकी रहेनथ्यो। म उसले भनेको चित्र छिटो छिटो बनाइदिन्थेँ, ऊ हेर्दथ्यो तर मसँग अझै बोल्दैनथ्यो। स्पष्ट छ उसको रिसाई अझै सिद्धिएको छैन। अनि म उसको चाकडी स्वरूप एउटा सानो केटाको र एउटी अलि ठुली केटीको चित्र बनाउँथेँ। केटाको शिरमाथि जाति भाइ भनेर लेख्थेँ र केटीलाई देखाउँदै यो को भनेर सोध्थेँ। ऊ मधुर मुस्कान साथ भन्थ्यो, जाति दिदी। अनि म उसको गालामा चुम्बनै चुम्बन बर्साइदिन्थेँ। तर अब ऊ पुरै पराई बनेको छ। एक दिन ऊ थिएन, म उसको कापीमा चित्र बनाउन सुरु मात्र गर्दै थिएँ। ऊ आइपुग्यो र मेरो पिठ्यौँ पछाडि उभिएर हेर्न थाल्यो। मैले मुस्काउने प्रयास गर्थेँ उसलाई हेरेँ र पुनः चित्र बनाउन सुरु गरेँ। उसले के गर्यो थाहा छ? मैले चित्र बनाउन लागेको त्यो कापी फुत्त खोसेर ऊ भाग्यो। त्यस दिन म रातभर सुत्न सकिनँ, म भत्किरहेँ रातभर। भोलिपल्ट खाना खाने बेलामा सबैको सामु मैले सुनाएँ, म बिहे गर्न तयार छु, कुरा चलाए हुन्छ।
श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन डाक्टर दीपक खड्काको लघु उपन्यास यात्रा नसकेको चिठीको हो। अब आजको लागि कार्यक्रम श्रुति सम्वेकबाट हामीले विदा लिने बेला भइसकेको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutisruti@unn.com.np। हवस् त, अर्को साता डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठीको दोस्रो श्रृंखलाको वाचन लिएर आउने नै छौ। त्यसअघि शुक्रबारको श्रृंखलामा डाक्टर गोविन्दराज भट्टराईको उपन्यास मुगलानको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै कथावाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ। शुभरात्री।